This is VOA News via remote. I'm Laurel Bowman. Kazakhstan has abolished the death penalty, making permanent a nearly two-decade freeze on capital punishment in this Central Asian country. The news came in a notice on the presidential website on Saturday. Executions were paused in Kazakhstan in 2003, but courts continue to sentence convicts to death in exceptional circumstances. An Afghan official says unidentified gunmen have shot and killed a journalist and human rights activist in western Afghanistan. The journalist was the fifth reporter to be killed in the war-ravaged country in the past 2 months. A provincial spokesman said the journalist was on a road near the provincial capital of Ghor, returning home to the city after visiting his family in a village nearby when gunmen opened fire at the vehicle. Others in the car were unharmed. No one immediately claimed responsibility for this shooting. Iraqi security forces say their explosives experts are working to neutralize a large mine discovered on an oil tanker in the Persian Gulf and evacuate its crew. The mine had been attached to a tanker chartered by Iraq's oil marketing company that was refueling another vessel. The statement was issued by Iraq's security media cell, which is affiliated with the country's security forces. It's the first official Iraqi confirmation that a mine was discovered on an Iraqi tanker transferring fuel in the Persian Gulf to another vessel. It did not identify the vessels or provide more details. And the U.S. Congress has overridden President Donald Trump's veto of a defense policy bill. It's the first by lawmakers since Mr. Trump took office nearly 4 years ago. In an extraordinary New Year's Day session, the Republican-controlled Senate turned aside the veto, dismissing the president's objections to the $740 billion bill. This is VOA News. India on Saturday staged nationwide drills to start one of the world's biggest coronavirus vaccination programs as the drug regulator prepared to approve the first vaccine. A government panel on Friday recommended emergency use of the vaccine made by AstraZeneca and Oxford University. The first injections could be given in the coming week after the Drugs Control Authority of India gives final approval. India, which has the world's second highest number of pandemic cases, more than 10.2 million, has set an ambitious target of inoculating 300 million of its 1.3 billion people by mid-2021. Australia's Sydney Opera House is preparing to present an opera performance for the first time since March of 2020, when the pandemic restrictions went into effect. The opera, called The Merry Widow, is scheduled to open on Tuesday. The house will be filled only up to 75% capacity, and audience members will be required to wear masks, according to the artistic director of the house. He said the opening is a sign of hope for the performing arts industry, which has been crippled by the pandemic. An outbreak of over 180 cases first emerged in December in Sydney's northeast, but has since sparked other clusters, including in Melbourne. Areas of Sydney remain under lockdown, and officials have suggested further restrictions may be needed to curb the spread. Australia has recorded over 28,400 cases of the virus and 909 deaths linked to COVID-19 in a population of about 25 million. Police in the U.S. city of Salem, Oregon, used flashbangs to separate opposing groups of protesters late Friday. Authorities had declared an unlawful assembly, and Salem Police Lieutenant Debbie Aguilar said several arrests had been made. An exact figure wasn't immediately available. The local newspaper reported that a rally against COVID-19 mandates put on by Oregon Women for Trump took place at the state capitol, and a few hundred people marched through the rain to the governor's residence. While a group of right-wing protesters were returning around 4 p.m. to the Capitol, they encountered a group of counter-protesters. A small group of protesters who had been attending a separate rally attempted to confront the right-wing groups. Officers from Oregon State Police and the Salem Police Department intervened before the sides could clash. Police from Salem and the Oregon State Police had a large presence in Salem all day Friday, and for most part of the protests were peaceful. Via remote, Laurel Bowman, VOA News.
वॉइस ऑफ अमेरिका उर्दू है। आप सुन रहे हैं खबरों और हालात हाजरा पर मबनी हमारा खुसूसी रेडियो प्रोग्राम। ये प्रोग्राम आपके लिए नश्रे मुकर्रर के तौर पर पेश किया जा रहा है।
मजलिस मुज़ाकरा राउंड टेबल, अहम वाक़यात और मसाइल पर मुबस्सरीन और माहरीन के बेलाग तबसरे और तबादले ख्याल। पेश खिदमत है हमारा आज का प्रोग्राम राउंड टेबल।
अस्सलाम वालेकुम, वॉइस ऑफ अमेरिका वाशिंगटन से आज का प्रोग्राम राउंड टेबल, मैं हूं इसकी मेजबान यास्मीन जमील। साल 2020 को इंसानी तारीख में हेल्थ के शोबे में एक सियाह तरीन साल कहा जा रहा है, जिसमें कोविड-19 की वबा ने पूरी दुनिया के इंसानों को एक इंतहाई अजीब और गरीब हालात का शिकार कर दिया है और दुनिया भर के लोगों के लिए सेहत के मसाइल के साथ साथ माशी, माशरती और नफसियाती मसाइल का एक ऐसा सिलसिला शुरू कर दिया है जिसके बारे में अभी कुछ नहीं कहा जा सकता कि यह कब खत्म होगा। लेकिन इस साल को कुछ लोग इस एतबार से एक रोशन तरीन साल कह रहे हैं जिसने दुनिया भर के लोगों को जीने के ऐसे कुदरती और सेहतमंद अंदाज सिखा दिए हैं जो उन्हें आने वाले बरसों में एक सेहतमंद और खुशबाश जिंदगी गुजारने में मदद दे सकते हैं। इस साल दुनिया भर में जिंदगी के हर शोबे के माहिरीन और खासतौर पर सेहत के शोबे के माहिरीन ने जिस हिम्मत और जिस तेजी से इस वायरस का मुकाबला करने के लिए इकदाम किए और जितनी तेजी से इस वायरस से दुनिया भर के लोगों को महफूज रखने के लिए वैक्सीन तैयार की और उन्हें लोगों को मुनज्जम तौर पर फराहम करने का जो सिलसिला शुरू किया है वो भी इंसानी तारीख में एक मिसाल रहेगा। आज के प्रोग्राम राउंड टेबल में हम मालूमात पहुंचाएंगे इन वैक्सीन के बारे में और इस बारे में कि यहाँ अमरीका में इस वैक्सीन को लगाने का सिलसिला किस तरह शुरू हो चुका है, और हम बात करेंगे कि साल 2020 सेहत के शोबे में ऐसी क्या तब्दीलियां लाया है जिनसे आने वाले वर्षों में सिर्फ सेहत के शोबे के लिए नहीं बल्कि जिंदगी के हर शोबे में तब्दीलियों का एक नया सिलसिला शुरू हो जाएगा। ये सिलसिला कैसा होगा, इसी पर बात करने के लिए हमारे साथ मौजूद हैं नॉर्दर्न कैलिफोर्निया में नॉर्थ वे हेल्थ केयर सिस्टम के इंटेंसिव केयर यूनिट यानी ICU के मेडिकल डायरेक्टर और कोविड रिलेटेड डिजीजेस के एक्सपर्ट डॉक्टर मकबूल अहमद, जो कोविड-19 के एक फ्रंटलाइन फाइटर हैं और जो चंद रोज कबल कोविड-19 की वैक्सीन भी लगवा चुके हैं। रोजवेल कैलिफोर्निया से हमारे साथ हैं टेलीफोन पर, और पाकिस्तान में कोविड-19 की सूरत हाल के बारे में गुफ्तगू करने के लिए हमारे साथ मौजूद हैं डाउ यूनिवर्सिटी ऑफ हेल्थ साइंसेज की प्रो वाइस चांसलर प्रोफेसर डॉक्टर जरनाज बहीर कराची से, और हमारे साथ हैं इस्लामाबाद फेडरल कॉलेज के पब्लिक हेल्थ एंड एलाइड साइंसेज के असिस्टेंट प्रोफेसर और एक पब्लिक हेल्थ एक्सपर्ट डॉक्टर फैसल वदूद, जो पोली क्लिनिक हॉस्पिटल इस्लामाबाद से भी वाबस्ता हैं, हमारे साथ इस्लामाबाद से टेलीफोन पर मौजूद हैं। हमारे प्रोग्राम के पहले हिस्से का बेशतर हिस्सा यहाँ अमरीका में जारी वैक्सीनेशन के सिलसिले पर फोकस्ड होगा और इस पर रोशनी डालने के लिए हम गुफ्तगू का आगाज करते हैं डॉक्टर मकबूल अहमद से। तो डॉक्टर मकबूल साहब, पहले तो आप ये बताइए कि आपने कोविड-19 की जो वैक्सीन लगवाई उसे लगवाते हुए और लगवाने के बाद क्या महसूस हुआ और इस वक्त आप क्या महसूस कर रहे हैं?
मुझे 3 दिन हो गए कोविड-19 और यहाँ कोरोना वायरस की वैक्सीन लिए हुए। मैंने जुम्मे को लगाई थी, 3 दिन में मुझे तो कुछ महसूस नहीं हुआ। चूंकि हम सेहत के शोबे में काम करते हैं तो हमें तो हर साल कुछ जरूरी वैक्सीनेशन लगवानी होती है, जिसमें फ्लू की वैक्सीन, जिसको जुकाम की वैक्सीन भी कहा जाता है, वो हमें हर साल लगवानी पड़ती है। तो मुझे तो जाती तौर पे फ्लू वैक्सीन में और इस कोरोना वायरस की वैक्सीन लगवाने में कोई फर्क महसूस नहीं हुआ, बल्कि जिस दिन मैंने वैक्सीन लगवाई उस दिन मैंने पूरा 12 घंटे हॉस्पिटल में काम किया और अगले दिन भी काम किया, और अल्हम्दुलिल्लाह आज ऑलमोस्ट 4th दिन होता जा रहा है। अच्छा। और अभी तक मुझे कोई इसका इफेक्ट मालूम नहीं हुआ या महसूस नहीं हुआ।
लेकिन डॉक्टर मकबूल साहब, बहुत से लोग अभी भी खौफजदा हैं और उनका ख्याल है कि क्योंकि वैक्सीन बहुत जल्दी में बनी है तो शायद ये इतनी मौसर नहीं है और वो वैक्सीन लगवाने से खौफजदा हैं। तो आप हमारे सुनने वालों को बताइए कि क्यों जरूरी है कि वैक्सीन को लगवाया जाए, खासतौर पर जब वो दस्तियाब हो जाए तो?
वायरस के जो इन्फेक्शन होते हैं या जो वायरस के बीमारियां होती हैं जो वायरस से, वो अक्सर उनके लिए हमारे पास डायरेक्ट कोई दवाई या ऐसी ड्रग्स नहीं होती जो वायरस को खत्म कर दें या इलिमिनेट कर दें और ट्रीट कर दें, उसका इलाज कर दें। बहुत कम ऐसे वायरस हैं जिसको हम डायरेक्ट उसका मुकम्मल इलाज कर सकते हैं। تو جیسے زکام کا جو وائرس ہے اس کا بھی کوئی علاج خود سے تو نہیں ہوتا, بہت زیادہ لوگ خود ہی ٹھیک ہو جاتے ہیں, یا آپ ان کو ویکسین لگوا لیں تو آپ کو اس کے اثرات کم معلوم ہوتے ہیں. تو ویکسین کا کانسیپٹ یا اس کا جو بنیادی مقصد یہ ہوتا ہے کہ آپ ایک وائرس کے ایک ایسے حصے کو جو کہ انفیکشن نہیں کرتا لیکن اس سے باڈی میں جو حفاظتی سسٹم ہوتا ہے, حفاظت کا انتظام ہوتا ہے ہمارے جسم میں جس کو ہم امیون سسٹم کہتے ہیں, اس کو وہ بہت زیادہ اجاگر مستحق کر دیتا ہے اس وائرس کے خلاف. جب ایکچوئل وائرس ہمارے جسم میں اٹیک کرتا ہے تو ہمارے جسم میں اس وائرس کے خلاف بہت اسٹرانگ اور مضبوط حفاظتی نظام پہلے سے موجود ہوتے ہیں کیونکہ ہم نے ویکسین لی ہوتی ہے. اس کو ہمارا جو حفاظتی نظام جس کو ہم امیون سسٹم کہتے ہیں وہ اس کو ختم کر دیتا ہے. تو اس لیے ویکسین لگوانا بہت ضروری ہے کیونکہ ہمارے پاس اس وائرس کا کوئی علاج نہیں ہے. زیادہ تر تو لوگ اس وائرس سے صحت یاب ہوتے ہیں ہو جاتے ہیں, لیکن بہت سارے لوگ اور لوگ ایسے ہیں جو کہ اس وائرس کے انفیکشن سے بہت زیادہ متاثر ہوتے ہیں. تو ان لوگوں کو یہ ایک ٹول ایک سسٹم دینے کے لیے ویکسین لگوانا ضروری.
اچھا یہ بتائیے ڈاکٹر مقبول صاحب کہ آپ نے کون سی ویکسین لگوائی, فائزر یا موڈرنا؟
ہم نے تو فائزر کی کیونکہ یونائٹڈ اسٹیٹس میں امریکہ میں فائزر کی ویکسین پہلے میسر ہو گئی تھی, اب تو موڈرنا کی بھی میسر ہو گئی ہے اور لگنا شروع ہو گئی ہے. اور صحت کے جو لوگ ہیں جو ورکرز ہیں صحت کی فیلڈ میں ہیلتھ کیئر میں میڈیکل کام میں کام کرتے ہیں ان کو پہلے لگایا جا رہا ہے کیونکہ ہم لوگ کانسٹنٹلی ہر وقت وائرس سے ایکسپوز ہوتے رہتے ہیں وائرس کے مریضوں سے. تو اس لیے ہمیں ان کو وہ جو نرسز اور جو ڈاکٹرز ہیں جو ایمبولینس کے اسٹاف ہے جو ریسپیٹوری تھراپسٹ جو کہ ان لوگوں ان مریضوں کا زیادہ پہلے خیال کرتے ہیں ان کو پہلے ویکسینیشن دی جا رہی ہے. تو اسی زمرے میں میں بھی جو کہ آئی سی یو کا ڈاکٹر ہوں انٹینسو کیئر یونٹ کا, تو اس لیے میں بھی فرنٹ میں تھا تو میری باری
جلدی آ رہی. اچھا یہ بتائیے ڈاکٹر صاحب کہ یہ جو دونوں ویکسینز ہیں فائزر اور بایونٹیک ویکسین اور موڈرنا ویکسین, ان میں بنیادی فرق کیا ہے؟
بنیادی فرق دونوں میں کوئی نہیں. دونوں جو ویکسین جو ہیں وہ بیسیکلی کیا کرتی ہیں کہ وہ ایک وائرس کا وہ حصہ جس سے انفیکشن نہیں ہوتا وہ لے کے ہمارے جسم میں اس کو ایک ہمارے جو امیون سسٹم ہے ہمارا جو حفاظتی نظام ہے اس کو بہت ایکٹیویٹ کر دیتی ہے ان کو تیز کر دیتی ہے. تو اب ان دونوں میں فرق صرف اتنا ہے کہ جس طریقے سے اس ویکسین کو بنایا گیا ہے اس کو پیکج کیا گیا ہے وہ تھوڑا سا ڈفرینس ہے, بہت تھوڑا سا, لیکن جو بنیادی طریقہ ہے ویکسین بنانے کا دونوں میں کوئی ڈفرینس نہیں. دونوں کو ہم کہتے ہیں مسنجر آر این اے ویکسین اور مسنجر آر این اے ویکسین, دونوں مسنجر آر این اے ویکسین ہیں. اس میں سب سے جو انوویٹیو یا سب سے جو زبردست بات جو سامنے آئی ہے اس پورے پروسیس میں, جہاں پہ بہت زیادہ ڈسکریجنگ خبریں سننے ملتی ہیں, اس میں جو سب سے اچھی خبر جو یہ ہے کہ یہ ریکارڈ ٹائم میں بہت ہی تیزی سے یہ ویکسین بنائی گئی. پوری تاریخ میں اتنی تیزی سے کبھی کوئی ویکسین نہیں بنائی. یہ ایک ہیومن انجینیئرٹی انسان کی بنیادی ترقی اور علم اور خاص طور پہ یونائٹڈ اسٹیٹس امریکہ کے جو واسٹ ہیلتھ کیئر سسٹم اور صحت کا جو سسٹم ہے اس کی جو ریسرچ اور ڈیولپمنٹ کا یہ ایک ثبوت ہے. تو دونوں قسم کی ویکسین میں کوئی فرق نہیں ہے. دونوں میں دو آپ کو ڈوز لگانی پڑیں گی, پہلی ایک ڈوز پھر دوسری ڈوز آپ کو 3 ہفتے لگانے میں, فائزر کی ویکسین 3 ہفتے میں لگے گی اور موڈرنا کی ویکسین 4 ہفتے میں دوسری آپ کو ڈوز لگے گی.
اچھا تو ان کی سکسیس کا ریٹ دونوں کا ایک ہے؟
بالکل ایک ہے, بلکہ 90-95% یہ بہت وہ ہے افیکٹو. جو ہم فلو کی ویکسین لگاتے ہیں زکام کی ویکسین وہ 40-60% ہوتی ہے کامیاب. انفیکشن کو بچانے سے. اور یہ فائزر کی اور موڈرنا کی جو ویکسین ہے یہ 95% تک اس کی کامیابی کا جو ہے وہ ریشو ہے, کیونکہ بہت ہی زبردست اور شاندار ریٹ ہے. اس کا مطلب یہ کہنے کا ہے کہ اگر آپ یہ ویکسین لگا لیں گے آپ کا چانس انفیکشن ہونے کا آپ کو 95% کم ہو جائے گا ان لوگوں سے کا مقابلے میں جنہوں نے ویکسین نہیں لگائی.
تو ڈاکٹر صاحب یہ بتائیے کہ اس وقت جب یہ سلسلہ شروع ہو چکا ہے ویکسینیشن کا, تو کس طریقے سے یہ پروسیس چل رہا ہے, کہاں کہاں یہ ویکسین جا رہی ہے, کس طریقے سے پہنچائی جا رہی ہے, کون انہیں لگا رہا ہے, کس طرح لوگوں کو پتہ لگے گا اور ان سینٹرز تک پہنچیں گے؟ فی الحال تو ابھی ڈاکٹرز کو ہی لگ رہی ہے یا طبی عملے کو لگ رہی ہے, تو طبی عملے کو جو لگ رہی ہے تو کوئی خاص مراکز میں لگ رہی ہے, وہ مراکز کہاں کہاں ہیں, سارے اسٹیٹس تک یہ پہنچانے کا بندوبست کیسے کیا جا رہا ہے, یہ ساری تفصیلات ہمارے سننے والوں کو بتائیے کہ یہ جو امریکہ میں ویکسینیشن کا جو پروسیس شروع ہوا ہے اس کی ایک ویژول تصویر کھینچیے.
اس ویکسین کی جو مطلب اس کو پہنچانا ہے تو فیکٹری میں ڈیولپ کر کے پھر اس کو ہر شہر میں, ہر اسٹیٹ میں, پھر ہر شہر میں, پھر ہر اسٹیٹ کی کاؤنٹی میں, پھر کاؤنٹی کے ہر شہر میں, بہت ہی زبردست قسم کا ایک چیلنج ہے. اس کے لیے ایک بہت ہی شاندار قسم کی ان لوگوں نے پہلے سے پلاننگ کی ہوئی ہے گورنمنٹ نے. پہلے سب سے پہلے فیز میں یہ مرحلے میں تو طبی عملہ اور ہیلتھ کیئر ورکرز آ گئے, جو کہ ابھی یہ پروسیس چل رہا ہے اور اگلے ہفتے سے میرے خیال میں یہ شروع ہو جائیں گے. جو کیئر ہوم جہاں پہ بزرگوں کے رہنے کی جو جگہ ہوتی ہے اس کو یہاں پہ نرسنگ ہوم یا اسکل نرسنگ ہوم یا کیئر ہوم کہا جاتا ہے, اسے مرحلے میں ان کو لگائی جائیں گی. پھر تیسرے مرحلہ جو آئے گا وہ لگائے جائیں گے اسینشل ورکر, جو ضروری ورکرز ہیں, جو ایسی شعبے میں کام کرتے ہیں جہاں پہ جیسے گروسری اسٹور میں ہیں یا فارمرز ہیں, کسان ہیں, ایسی مزدور جو کہ امپورٹنٹ جگہوں پہ کام کرتے ہیں, ان کو تیسرے مرحلے میں ان کو لگایا جائے گا. چوتھا مرحلہ جو کہ مارچ تک آئے گا وہ آئے گا عام پبلک میں, جو کہ 75 سے اوپر ہوں گے.
تو یہ ویکسین لگائی کہاں جائے گی, ہاسپٹلز میں ہوں گے یا کوئی خصوصی مراکز قائم کیے جائیں گے ویکسینیشن کے؟
ان لوگوں نے ہر اسٹیٹ کی, ہر کاؤنٹی میں انہوں نے ہاسپٹلز متعین کر دیے ہیں, ہاسپٹلز کو ڈیزیگنیٹ کر دیا ہے کہ یہاں پہ ویکسین آئے گی. تو اس ہاسپٹل کے اور اس علاقے کے, اس کاؤنٹی کے جو بھی فرنٹ لائن, جو بھی ایسے طبی عملہ یا ایسے لوگ ہیں جن کو ویکسین کی فوراً ضرورت ہے, وہ وہاں پہ بھیجے جا رہے ہیں. پھر ان کی ایک باقاعدہ اسکیجولنگ ہوتی ہے, کیونکہ یہ ویکسین تو بہت ہی قیمتی ویکسین ہے, اس کا ضائع تو نہیں ہونا چاہیے, وہ بہت ہی افسوسناک بات ہوگی کہ ویکسین ضائع ہو جائے. تو بڑے آرگنائز, بڑے اعلیٰ انتظامی طریقے سے وہ ویکسین کے لوگوں کو اسکیجول کرتے ہیں, وہ آتے ہیں اور ویکسین کو پھر فریزر سے نکالا جاتا ہے, وہاں پہ رکھا جاتا ہے اسی مقدار میں جتنے لوگ آ رہے ہیں, اور پھر ہر لوگوں کو ان کی جو ویکسین سے پہلے سے متعین ہوتی ہے کہ آپ کا ٹائم اتنے بجے ہے, اتنے بجے آپ آئے, آپ جاتے ہیں ویکسین لگاتے ہیں پھر چلے جاتے ہیں. پھر اسی وقت جس دن آپ کو پہلی ڈوز لگتی ہے اسی وقت آپ کو دوسری ڈوز کی بھی تاریخ مل جاتی ہے کہ آپ کی اگلی ڈوز یا اگلی آپ کی جو ویکسین کا ہوگا شاٹ وہ اس دن اتنے بجے ہوگا. پھر آپ کو CDC کی طرف سے ایک کارڈ مل جاتا ہے جس میں آپ کی ساری انفارمیشن, آپ کو کون سی ویکسین لگی, ویکسین کا نمبر کیا تھا, تاکہ خدا نہ خواستہ اگر کوئی کسی کو کوئی افیکٹ ہو تو اس کو ٹریس کیا جائے, اور جب دوبارہ ویکسین لگوانے آئیں اپنے متعین ٹائم پہ تو آپ کو کارڈ لے کے آئیں, تو اس پہ آپ کو سٹیمپ اور انٹری کر کے آپ کو وہ کارڈ دے دیا جائے گا.
اس ویکسین کو لگانے کے لیے کوئی خاص عملے کی ضرورت ہے یا وہی عام عملہ ہے؟
نہیں, عام عملہ, بلکہ ہماری جو نرسز ہیں, جو میڈیکل اسسٹنٹ ہیں, وہی سٹاف جو کہ آپ کو انفلوئنزا کا, فلو کا ویکسین لگا رہا ہے, وہی سٹاف یہ بھی لگا سکتا ہے. اب ہو سکتا ہے کہ اس میں ان کو تھوڑی ٹریننگ دی جائے, ہمارے ہاسپٹل میں ان لوگوں کو ٹریننگ دی گئی کہ بھائی ویکسین کو کیسے نکال کے کیسے رکھا جائے, پورا ایک سسٹم بنایا گیا ہے جس میں فارماسسٹ بھی موجود ہوتے ہیں, نرسیں بھی موجود ہوتی ہیں, وہ سارا سپروائز کر رہے ہوتے ہیں کہ ٹیمپریچر کو چیک کیا جا رہا ہوتا ہے بار بار, پھر اس کو ایک پانچ لوگوں کا, اس کو ہم کہتے ہیں الیکارٹ, پانچ لوگوں کا ایک ویکسین کا پیکج نکالا جاتا ہے, پھر ان کو ڈسپینس کرتے ہیں سرنجز میں, سرنج میں نکال لیتے ہیں, پھر چیک کیا جاتا ہے کہ صحیح مقدار میں نکالا گیا ہے یا نہیں. پھر باقی تو طریقہ بہت آسان ہے, وہ تو بس ایک آرم پہ آپ کے بازو میں, بازو کے اوپر والے حصے میں جو مسل ہوتا ہے جس کو ہم ڈیلٹوائڈ کہتے ہیں, وہاں پہ سٹیرلائز کر کے الکوہل سے, وہ جیسے فلو ویکسین لگتی ہے بھائی وہی سسٹم
ویسے ہی ہوتا ہے.
وائس آف امریکہ اردو کے ریڈیو شوز آپ سن سکتے ہیں میڈیم ویو 972 کلو ہرٹز پر.
وائس آف امریکہ واشنگٹن سے آج کا پروگرام راؤنڈ ٹیبل, ہم بات کر رہے ہیں ڈاکٹر مقبول احمد سے اور گفتگو ہو رہی ہے امریکہ میں ویکسینیشن کے پروگرام کے حوالے سے, جو سلسلہ اس وقت ویکسینیشن کا جاری ہے اس بارے میں. تو ڈاکٹر مقبول احمد صاحب, یہ بتائیے کہ یہ تمام جو ویکسینیشن ہے یہ کس طرح پہنچتی ہے ان اسپتالوں تک, اور کس طرح ان کو محفوظ طریقے سے پہنچا کر اور لوگوں کو لگانے کا انتظام کیا جا رہا ہے؟
اس کا تو وہ باقاعدہ پورا ایک سسٹم بنایا ہوا ہے, ہیلتھ ڈپارٹمنٹ نے اور ہمارے سی ڈی سی نے اور ہمارا جو ہیومن ہیلتھ اینڈ ریسورسز کا ڈپارٹمنٹ ہے. تو ایک تو ریفریجریٹرز ہیں بڑے بڑے -70 کے, وہ تو ایک بڑے شہر میں رہتے ہیں, پھر وہاں سے باکسز میں آئس, ڈرائی آئس ایک چیز ہوتی ہے, کاربن ڈائی آکسائڈ کو, گیس جو ہے کاربن ڈائی آکسائڈ کو, اس کو جب بہت زیادہ ٹھنڈا کیا جائے تو وہ برف کی طرح بن جاتی ہے, اس کو کہتے ہیں ڈرائی آئس. تو وہ ڈرائی آئس بہت ٹھنڈی ہوتی ہے, اس کا جو درجہ حرارت ہوتی ہے وہ -70 سے بھی نیچے ہوتا ہے. تو وہ اسپیشل ایک باکسز ہوتے ہیں, پورٹیبل باکسز, اس میں ویکسین کا باکس رکھ کے اس میں ڈرائی آئس ڈال دی جاتی, اور وہ ڈرائی آئس ہر 24 گھنٹے سے 5 دن کے بعد بدل دی پڑ, تو اس پہ آپ جتنا عرصہ آپ رکھنا چاہتے ہیں رکھ سکیں, اس چھوٹے چھوٹے ڈبوں میں آپ اس کو ٹرانسپورٹ کر سکتے ہیں ایک جگہ سے دوسری جگہ. تو اس کا یہ مطلب نہیں ہے کہ ہر بڑے ہاسپٹل میں یا ہر ہاسپٹل میں ایک بہت بڑا -70 ڈگری کا ریفریجریٹر ہونا پڑے گا, اس کا بھی ایک طریقہ ہے, وہ چھوٹے چھوٹے باکسز میں ڈرائی آئس ڈال کے اس کو مینٹین کرتے ہیں, اس کو باقاعدہ ٹیمپریچر کو ریکارڈ کیا جاتا ہے اور مینٹین کیا جاتا ہے.
اور ایک وقت میں ہم نے سنا کہ 5 لوگوں کے لیے ایک ڈبے میں ویکسین ہوتی ہے, 5 لوگ جب تک اکٹھے نہ ہوں ویکسین نہیں لگائی جاتی, ایسا ہے؟
ہاں ایسا ہی ہوتا ہے کہ ابھی جیسے ہمارے ہاسپٹل میں ہم لوگ یہی کر رہے ہیں کہ صبح سے ہم لوگ 5 لوگوں کی سلاٹ میں ٹائم فریم کرتے ہیں, اور 5 لوگوں کو بلایا جاتا ہے, کیونکہ وہ جو اس کی پیکیجنگ ہوتی ہے ویکسین کی وہ اسی طرح کی جاتی ہے کہ ایک پیکج کو جب آپ فریزر سے نکالتے ہیں تو جب اس کو روم ٹیمپریچر پہ لے کے آتے ہیں تو وہ فوراً یوز ہو جائے, زیادہ دیر اس کو ہم رکھ نہ سکیں, کیونکہ وہ ایک دفعہ آپ نے فریزر سے نکال دی تو وہ بس زیادہ دیر آپ اس کو باہر نہیں رکھ سکتے, اتنی دیر کہ آپ اس کو 5 دن تک رکھ سکتے ہیں, وہ اسی دن اس کو کنزمپشن, اس کو یوز کرنا پڑتا ہے فوراً.
تو بے شکریہ ڈاکٹر مقبول احمد, آپ سے ہماری گفتگو بھی جاری ہے, آپ نے بڑی تفصیل سے بتایا, اور ابھی ہم اور بھی پوچھیں گے کہ امریکہ میں ویکسینیشن کی کیا صورتحال ہے. لیکن اس سے پہلے کہ ہم آپ سے مزید معلومات حاصل کریں, پاکستان سے ہم شامل کرتے ہیں ڈاکٹر فیصل ودود کو جو کہ پبلک ہیلتھ کے ایکسپرٹ ہیں. تو ڈاکٹر فیصل ودود کچھ بتائیے کہ پاکستان میں اس وقت ویکسینیشن کی کیا صورتحال ہے؟
ویکسینیشن جی, چائنا کی 2 ویکسینز جو ہیں وہ پاکستان میں تھرڈ فیز ہے ٹرائل کے اندر, لیکن ویکسین کی ڈیولپمنٹ کے لیے ابھی ہمیں جو ہے وہ کافی ٹائم چاہیے, اور جو امریکہ میں فائزر اور موڈرنا کی جو ویکسینز جو اپروو ہوئی ہیں ان کے بھی پاکستان میں لانے کے لاجسٹکس اور جو یہاں پہ اس کو انٹروڈیوس کرانا جو ہے دیٹ از اسٹل کوائٹ فار آف. میرا خیال ہے کہ فرسٹ ہاف آف 2021 کے بعد ہی ہم یہ ایکسپیکٹ کر سکتے ہیں کہ ویکسین کو پاکستان میں انٹروڈیوس کیا جا سکے گا, یا ہم اس قابل ہوں گے کہ اپنی پاپولیشن کے لیے اس ویکسین کو اویلیبل کر سکیں, اور یہ بھی میں ایک آپٹومسٹک اسٹیٹمنٹ آپ کو دے رہا ہوں, اس سے زیادہ ڈیلے بھی ہو سکتا ہے.
اور چائنا کی جو ویکسین ہے اس کی کیا صورتحال ہے؟
ابھی تک ان کے جو ٹرائلز ہو رہے ہیں وہ بھی پازیٹو رپورٹ دے رہے ہیں, لیکن فیز 3 ٹرائلز میں ہیں, اس کے بعد فیز 4 ہوتا ہے جس کے اندر اس کے سائڈ ایفیکٹس اور آپٹیمل ڈوز اور اس کی جو افیکٹیویٹی ہے اس کو میئر کیا جاتا ہے, تو وہ بھی سٹل جو ہے تقریباً 6 مہینے 7 مہینے سے پہلے ہمیں اس کی ایفیکیسی کا علم نہیں ہو سکے گا. اور ٹرائلز ہو رہے ہیں اس کے لیے, والنٹیئر بھی کر رہے ہیں لوگ, تو لیٹس ویٹ اینڈ سی, کیونکہ اس کی ڈیولپمنٹ کے لیے ایک ٹائم لائن دینا ابھی میرے خیال میں پاسبل بھی نہیں ہے اور ایڈوائزیبل بھی نہیں ہے. کیونکہ ایک اگر آپ ایک فالس ہوپ اگر کسی سٹیٹمنٹ سے دے دیتے ہیں تو دین اٹ بیکمز ویری ڈیفیکلٹ ٹو ڈیفینڈ.
اور وبا کی اس وقت کیا صورتحال ہے؟
وبا کی صورتحال یہ ہے کہ ہم 2% سے تقریباً 7-9% کے درمیان اس وقت پازیٹیویٹی ریشو ہمارا چل رہا ہے, اور جو 10% ہے یہ سائیکولوجیکل مارک ہے ہمارے لیے کہ اس سے اوپر جو ہے وہ ایک کریٹیکل سٹیٹ کے اندر ہم جا رہے ہیں ڈیزیز کے سپریڈ کے, کمیونٹی سپریڈ کے لحاظ سے. تو ابھی بھی ہم اگر ایس او پیز کے اوپر عمل درآمد کو سٹرکٹ کر لیتے ہیں تو ہم اس سیکنڈ اسپائک کو کنٹرول کرنے میں کامیاب ہو جائیں گے. لیکن لیٹلی جو ٹرینڈ چل رہا ہے پبلک میں ایٹ لارج, ہم لارج گیدرنگس بھی کر رہے ہیں انفارچونیٹلی, اور ایس او پیز کا بھی لوگ اتنا خیال نہیں رکھ رہے ہیں, تو ایز اے پبلک ہیلتھ ایکسپرٹ میں یہ بات کہہ سکتا ہوں کہ پوٹینشیل اس میں ہے کہ یہ ابھی مزید اسپریڈ کرے گا اور مزید گرو کرے گا.
تو یہ بتائیے کہ اس کو کنٹرول کرنے کے سلسلے میں اور اس وبا سے نمٹنے کے لیے ڈاکٹرز کا رول کیا رہا, طبی عملے کا کیا رول رہا, نرسوں کا کیا رول رہا, کیا کیا قربانیاں انہوں نے دیں اس COVID-19 کے دوران, اور وہ قربانیاں جو ہیں وہ کس طرح پھر فائدہ مند ثابت ہوئیں کسی انداز میں مریضوں کے لیے؟
دیکھیں جی, سب سے بڑا جو ہمیں جو آکوپیشنل چیلنج فیس کرنا پڑتا ہے وہ یہ ہے کہ ہم پاکستان میں ان ڈیولپنگ کنٹری ہم رہ رہے ہیں, اور ہمارے پاس جو اکوپمنٹ ہے, جو پروٹیکٹیو گیئر فار دا ڈاکٹرز اور ہیلتھ کیئر اسٹاف ہے, وہ اتنا اپ ٹو دا مارک نہیں ہے جتنا کہ ڈیولپڈ کنٹریز کے اندر ہے. تو اس لیے جو کووڈ ہے ہم ایک بڑے اسٹریسفل اور بڑے ہی ڈینجرس انوائرمنٹ میں اس کو ٹریٹ کر رہے ہیں وتھ منیمل پروٹیکشن اور بیسیکلی مور آف ول پاور. اور اس میں بہت سارے جو ہمارے ڈاکٹرز ہیں, دا ایلائڈ ہیلتھ پروفیشنز جس میں نرسز ہیں, لیب اسٹاف ہے اور لوگ ہیں, دے ہیو لاسٹ دیئر لائف فائٹنگ دس ڈیزیز اینڈ ٹرائنگ ٹو پروٹیکٹ دا پیپل. تو مجھے کہنے میں حق بجانب ہوں گا کہ ڈاکٹرز جو ہیں وہ ہراول دستے کے طور پہ اس ڈیزیز کو فائٹ کرنے کی کوشش کر رہے ہیں, اور ہماری پوری کوشش یہ ہے کہ جو ہماری عوام ہے, جو کامن پیپل ہیں, وہ اس سے ایز مچ ایز پاسبل سیف رہیں. اور اس سلسلے میں ہماری جو ہیلتھ کیئر کمیونٹی ہے اس نے ایک بہت ہی ہیوج قربانی دی ہے. میں سمجھتا ہوں کہ انہوں نے جو ہے وہ اپنی جانوں پہ کھیل کے اس بیماری کو فائٹ کیا ہے اور ابھی تک کر رہے ہیں.
تو بے شکریہ ڈاکٹر فیصل ودود صاحب, آپ سے گفتگو اور بھی ہوگی. اس وقت ہم گفتگو میں شامل کریں گے ڈاؤ یونیورسٹی آف ہیلتھ سائنسز کی پرو وائس چانسلر پروفیسر ڈاکٹر زرناز وحید کو. ڈاکٹر زرناز صاحب, یہ بتائیے کہ کیا رول پلے کیا ٹیکنالوجی نے COVID-19 کے وائرس سے نمٹنے کے لیے, خاص طور پر پاکستان میں؟
یہ جو وبا تھی اس کے اندر یہ ٹیکنالوجی نے بہت اچھا ہم لوگوں کو کور دیا, کیونکہ ہمارے جو ڈاکٹرز تھے اور والنٹیئرز تھے وہ سب اویلیبل تھے آن لائن. جو کال کرتا تھا اس کو بیسک انفارمیشن مل جاتی تھی, پھر اس کو کس طرح گھر پہ کتنا مینجمنٹ وہ کر سکتا تھا وہ وہاں پہ رکھتے تھے. پھر ایک طرح سے آن لائن ہونے کی وجہ سے ٹیسٹنگ وغیرہ آپ بتا دیتے تھے, وہ ٹیسٹ کرا کے کہ پھر آپ ان کو کیسز کو فالو کر سکتے تھے. اس سے آپ کی ٹیکنالوجی بیسڈ ٹیلی میڈیسن سے آپ کی بہت سیونگ ہوئی, اور بہت مریض کو بہت سہولیت ملی, ورنہ وہ ٹو اینڈ فرو کرنا بہت مشکل ہوتا ہے, کیونکہ بسوں میں بیٹھنا, اب سیف ڈسٹینسنگ رکھنا. وہ فرسٹ لاک ڈاؤن واز اے ویری سیریس لاک ڈاؤن, جس کے اندر بہت لوگوں کو گھر بیٹھنے کے کمپلسری ہو گیا تھا. تو اس صورتحال میں ٹیلی میڈیسن کی جو فیسلٹی ہے واز لائک بلیسنگ, کہ گھر بیٹھے اور بغیر کسی خرچے کے, کیونکہ ہمارے یہاں کے آئی ڈونٹ نو اباؤٹ ویسٹرن ورلڈ, لیکن ہمارے یہاں تو گورنمنٹ نے سب فیسلٹیز فری میں دی تھی, اور ابھی بھی فری ٹیسٹنگ بھی ہے, فری آئسولیشن کیمپ بھی ہیں, فری ٹریٹمنٹ بھی ہے, اور مہنگی دواؤں کا مریض کو انتظام کرنا پڑتا ہے, لیکن بیسک سب کو مل جاتا ہے. और इतने मेगा लेवल पे बेसिक भी प्रोवाइड करना बहुत बड़ी बात है। ये है कि अल्लाह ताला ने हर चीज का एक अच्छा इस्तेमाल करने का हम लोगों को मौका दिया, खासतौर से टेलीमेडिसिन और टेक्नोलॉजी बेस्ड मेडिकल प्रैक्टिस वाज अ ब्लेसिंग। एंड इसी तरह से रिसर्च ना होती तो ये वैक्सीन ही नहीं आती और ये सिलसिला कभी खत्म होने की उम्मीद नहीं होती। अब वैक्सीन आ गई है और लोगों को मिल रही है और इससे इम्यूनाइजेशन, जैसे हर बीमारी में वैक्सीन हम लोगों को प्रोटेक्ट करती है, तो इस बीमारी को भी इंशाल्लाह कंट्रोल कर ले।
और इस कोविड 19 के दौरान जिस तेजी रफ्तारी से रिसर्च हुई, जिस तेज रफ्तारी से मेडिसिन की तैयारी पर काम हुआ, तो ये एक तरह से आप समझती हैं कि हेल्थ के शोबे को एक गाइडलाइन मिल गई, एक तरीका मिल गया कि आइंदा भी अगर कभी अल्लाह ना करे न सिर्फ ये कि वबाओं की सूरत में बल्कि वैसे भी दूसरी वैक्सीन की तैयारी में और तेजी से काम करने पर आमादा हो सकता है ये सिस्टम।
ये कॉम्पिटिटिव भी रहा, लोगों ने हर तरह से, जैसे जो फर्स्ट वैक्सीन आई उसके अंदर -80 डिग्रीज पे कोल्ड चेन मेंटेन करनी थी, दूसरी आई उसने कहा कि नहीं इतनी माइनस नहीं होगी, तो ये कंपटीशन भी आया लोगों में और ये देखा गया कि बहुत जल्दी बहुत सारी वैरायटी ऑफ वैक्सीन आ गई और बहुत जल्दी वैरायटी ऑफ ट्रीटमेंट इन लोगों ने रिवाइज करे, नॉट ओनली इन ड्रग्स बट अदर फॉर्म्स, इम्यूनोग्लोबुलिंस है, प्लाज्मा थेरेपी है और इम्यून मॉड्यूलेटर्स है, बहुत सारी ऐसी चीजें इस्तेमाल करी गई जल्द से जल्द। और ये अब हर बीमारी में यही देखा जाता है कि हर बीमारी जैसे कैंसर है या जो भी बीमारी है उसमें आप देखें कि रिसर्च प्लेज अ मेजर रोल और उसी से ब्रेक थ्रू आती है, तो जैसे ही ये वायरस आया और चाइना ही में शुरू हो गया, पहले ही उन्होंने जल्दी जल्दी इसकी वैक्सीन वगैरह तैयार करनी शुरू करी। ये टेक्नोलॉजीज जो है वो आइंदा भी हमें काम आएंगी क्योंकि वायरसेस म्यूटेट करते हैं, म्यूटेट मतलब ये दूसरे एक्साम में आते हैं, तो कभी ये वायरस म्यूटेट करके दूसरे फॉर्म में भी आ सकता है, जैसे कि अभी इंग्लैंड में भी एक म्यूटेशन हुआ है, तो अब जल्दी से उसके म्यूटेशन की वजह से जो वो वायरस है उसकी वैक्सीन अलग से प्रिपेयर होगी, ताकि कोशिश ये होनी चाहिए कि जहां पे ये शुरू हुआ है उसी मुल्क में इसको वैक्सीनेट करके वहीं कॉर्डन ऑफ कर दिया जाए ताकि बाकी मुल्कों में ना फैले। इसी तरह से ट्रैवल पे बैन लगेगा, जिन्होंने वैक्सीनेशन नहीं कराया होगा वो ट्रैवल नहीं करेंगे, तो वो भी कर्टेल करेगी। पहले ये सब सहूलियत नहीं थी, ये इतनी दूर की सोच नहीं थी, तो ये बहुत जल्दी पूरे वर्ल्ड में फैल गया। तो अब आइंदा से जो भी बीमारी होगी और जो भी इस तरह से पैंडेमिक लेवल पे आएगी तो उसकी रोकथाम पहले ही हो जाएगी। जो मेरे समझ में आ रहा है कि अब पैंडेमिक होना आसान नहीं है, एक मुल्क से शुरू हो गए तो दूसरे मुल्क तक पहुंचने से पहले पहले ही उसको कॉर्डन ऑफ कर लिया जाएगा बिकॉज ऑफ ऑल दिस।
तो बेहद शुक्रिया प्रोफेसर डॉक्टर जन्नाज वही साहबा, एक छोटे से ब्रेक का वक्त हो गया तो पहले एक ब्रेक लेते हैं और फिर हम प्रोग्राम का सिलसिला आगे बढ़ाएंगे।
क्या आप जानते हैं कि VOA उर्दू का एक टीवी शो भी है? जी हाँ, View 360 देखिए आज न्यूज पर पीर से जुमा शाम 7:30 बजे।
वॉइस ऑफ अमेरिका वाशिंगटन से आज का प्रोग्राम राउंड टेबल, मैं हूँ इसकी मेजबान यास्मीन जमील। आज हम बात कर रहे हैं कोविड 19 के दौरान हेल्थ केयर के शोबे की सूरत हाल के बारे में और इस बारे में कि कोविड 19 इस शोबे के लिए क्या मुश्किलात लाया और इस शोबे के माहरीन और हुकूमतें इससे कैसे निमट रही हैं और क्या हम इस साल को हेल्थ केयर का साल कह सकते हैं और इस साल में जो तजर्बात हेल्थ के शोबे को हासिल हुए वो अगले साल और आइंदा आने वाले सभी बरसों में किस तरह इस शोबे को ही नहीं बल्कि जिंदगी के हर शोबे में क्या मुस्बत तब्दीलियां ला सकते हैं और जाहिर है कि इसके मनफी असरात पर भी बात हो रही है और इन मौजूदात पर गुफ्तगु के लिए हमारे साथ मौजूद हैं कोविड 19 के खिलाफ लड़ने वाले फ्रंट लाइन फाइटर्स जिनमें शामिल हैं यहां अमेरिका में नॉर्दर्न कैलिफोर्निया में नॉर्थवे हेल्थ केयर सिस्टम के इंटेंसिव केयर यूनिट के मेडिकल डायरेक्टर और कोविड रिलेटेड डिजीजेस के एक्सपर्ट डॉक्टर मकबूल अहमद और पाकिस्तान में डॉ यूनिवर्सिटी ऑफ हेल्थ साइंसेज की प्रो वाइस चांसलर प्रोफेसर डॉक्टर जन्नाज वहीद और हमारे साथ हैं इस्लामाबाद फेडरल कॉलेज के पब्लिक हेल्थ एंड एलाइड साइंसेज के असिस्टेंट प्रोफेसर जो एक पब्लिक हेल्थ एक्सपर्ट हैं डॉक्टर फैसल वदूद जो पोली क्लिनिक हॉस्पिटल इस्लामाबाद से भी वाबस्ता हैं। तो एक बार फिर बात करते हैं डॉक्टर मकबूल अहमद से। तो मकबूल साहब ये बताइए कि इस वैक्सीन का असर कब तक कितने अरसे तक रह सकता है और क्या ये हर साल लगवानी पड़ेगी?
شروع کے جو ہماری ریسرچ ہے اس سے یہ پتہ چلتا ہے کہ کم از کم 6 مہینے تک تو انسان محفوظ رہے گا. اس سے زیادہ ہمیں معلوم نہیں, کیونکہ ابھی اتنی ریسرچ یا ابھی اتنی تحقیق ہوئی نہیں ہے اس پہ. ایسا سمجھ لیے کہ یہ جو ویکسین بنی ہے یہ بجلی کی سپیڈ پہ بنی, ورنہ تو ویکسین کو بننے میں سال لگتے ہیں, اور ان سالوں میں آپ پھر یہ ساری انفارمیشن کلیکٹ کرتے ہیں کہ بھائی یہ ویکسین ہم نے بنائی ہے یہ کتنی مؤثر ہے, یہ کتنے پرسنٹ افیکٹو ہے. ایک تو یہ سوال کا جواب ہم لیتے ہیں اسے, پھر یہ کتنا دیر تک اس کا اثر رہتا ہے, اس کے لیے پھر کئی سال دو سال کے لیے ریسرچ کی جاتی. اس کا تو ہمارے پاس ابھی اتنا ڈیٹا یا اتنا ابھی انفارمیشن نہیں ہے, معلومات ابھی نہیں ہے ہمارے پاس. ہماری یونائٹیڈ اسٹیٹ میں سی ڈی سی کیا کر رہی ہے کہ وہ سب لوگوں کی انفارمیشن جمع کر رہے ہیں جنہوں نے ویکسین لی ہے, اور ان سے ریکویسٹ کر رہے ہیں کہ آپ کو اگر کوئی انفیکشن کی علامات ہوں ویکسین لگانے کے بعد تو فوراً سی ڈی سی سے کانٹیکٹ کیا جائے اس نمبر پہ, اور ان کو رپورٹ کیا جائے کہ آپ کیسے محسوس کر رہے ہیں اور آپ کا کووڈ کا ٹیسٹ اس کے بعد پازیٹو ہوا یا نہ ہوا, تاکہ وہ سارا وہ ڈیٹا کو ساری انفارمیشن کو معلومات کو جمع کر کے پھر کچھ کنکلوژن کیا جائے, کچھ اس کا فائنل رزلٹ پتا چلے.
تو اس ویکسین کا کچھ ریئیکشن بھی سامنے آیا
ٹپ کے شعبے میں, جو بھی علاج کے لیے کیا جاتا ہے انٹروینشن یا کوئی دوا دی جاتی ہے علاج کیا جاتا ہے, ہر علاج کا کوئی نہ کوئی سائڈ افیکٹ ضرور ہوتا ہے, تو اس کا بھی چانس ہے کہ سائڈ افیکٹ ہو سکتا ہے, لیکن زیادہ تر جو سائڈ افیکٹ ہوتے ہیں وہ اتنے شدید نہیں ہوتے. اس کے جو خراب اثرات ہوتے ہیں سائڈ افیکٹ وہ اتنے شدید نہیں ہوتے, ہلکے سے ہوتے ہیں, جیسے بازو میں تھوڑا سا درد ہو گیا, یا اکثر لوگوں کو تھوڑا سا ہلکا سا بخار ہو جاتا ہے 24 گھنٹے کے اندر اندر, یا جسم میں درد محسوس ہونے لگتا ہے, تھوڑی سی سردی لگنے لگتی ہے 24 گھنٹے کے اندر اندر ویکسین لگانے کے بعد. کئی لوگوں کو جہاں پہ ویکسین لگتا ہے وہ جگہ بہت زیادہ درد اور سوجن ہو جاتی ہے وہاں پہ, اور وہ بہت پھول جاتا ہے اور لال ہو جاتا ہے, وہ بھی کچھ عرصے میں 24 گھنٹے کے اندر یا 48 گھنٹے کے اندر اندر وہ بھی ٹھیک ہو جاتا ہے. اور زیادہ تر جو لوگ ہوتے ہیں ان کو اس کا کوئی افیکٹ نہیں ہوتا, کوئی اس کے خراب اثرات نہیں ہوتے, اور ہزاروں لوگوں کو یہ ویکسین لگ چکی ہے. اس سے پہلے ریسرچ کے دوران, تحقیق کے دوران 40,000 لوگوں کو یہ ویکسین لگی ہے, اور بہت ہی کم اس کے برے اثرات نظر آئے ہیں. تو یہاں یہ ہو سکتا ہے کچھ لوگوں کو اس کے برے اثرات ہوں, تو اس لیے ضروری ہے کہ آپ اپنے ڈاکٹر سے اپنے فزیشین سے رابطے میں رہیں, اگر آپ کو کوئی افیکٹ ہو تو فوراً بتایا جائے, اور تاکہ وہ سب انفارمیشن جمع کی جائے. لیکن فی الحال ابھی تک ہمارے ہاسپٹل میں, ہمارے مرکز میں ابھی تک پہلے دن جو 500 لوگوں کو ویکسین لگائی گئی, ان میں سے کسی کو کوئی مجھے رپورٹ نہیں ملی ہے کہ کسی کو کوئی سیریس یا کوئی شدید قسم کے اثرات ہوئے ہیں.
تو آپ اپنے سینٹر میں پہلے ڈاکٹر تھے جن کو ویکسینیشن ہوئی, یا کون تھا آپ کے ہاسپٹل میں جس کو سب سے پہلے لگی؟
ڈاکٹر تو شاید پہلا میں ہی تھا, لیکن میں پہلا انسان نہیں تھا جس کو ویکسین لگی ہمارے مرکز میں. ڈاکٹر شاید میں ہی تھا ہمارے مرکز میں, ہمارے سینٹر میں جس کو ویکسین لگی.
سارے ڈاکٹروں کو لگ چکی ہے آپ کے مرکز میں سسٹم میں؟
ابھی تک یہ ویکسین جو ہے وہ اس کو ضروری نہیں کیا گیا ہے, اس کو آپشنل کیا گیا ہے کہ آپ پہ چھوڑ دیا گیا ہے کہ آپ لگوانا چاہتے ہیں تو لگوا لیں. ہم ہر ایک کو کنوینس کر رہے ہیں اور انکریج کر رہے ہیں کہ بھائی اللہ کہ آپ لگوا لیں, ان کو انفارمیشن دیتے ہیں, ان کو معلومات دیتے ہیں, لیکن اس کو جیسے مینڈیٹوری نہیں ہے, ضروری نہیں ہے بنایا گیا کہ آپ کو لگوانا ہی ہے. جیسے کوئی بھی ٹریٹمنٹ ہوتی ہے اس کے لیے ہم ایز اے فزیشین ہمارا فرض ہوتا ہے کہ ہم آپ کو اس کے اچھے اور برے اثرات دونوں بتائیں, اور پھر فیصلہ آپ کر لیں کہ بھائی آپ کو لگوانا ہے نہیں لگوانا. لیکن اتنا ہم جانتے ہیں کہ ویکسینیشن اسی وقت کامیاب ہوتی ہے ایک کسی سوسائٹی میں या किसी शहर में या ह्यूमन सोसाइटी इंसान की सोसाइटी में जब मेजॉरिटी ज्यादातर लोग वैक्सीनेशन जब कर लेते हैं तो फिर उसका पूरे पॉपुलेशन को फायदा होता है और उसको हम कहते हैं हर्ड इम्यूनिटी। अगर बहुत ज्यादा लोग एक सोसाइटी में लगाएंगे तो उसका फायदा उन लोगों को भी होगा जो थोड़े से लोग नहीं लगाए, लेकिन अगर सिर्फ थोड़े से लोग लगाएंगे तो फिर बहुत कम फायदा होगा किसी को भी, क्योंकि वो वायरस तो वहीं फिर पनपता रहेगा ना उसके अंदर, जो लोगों ने नहीं लगाया वो जाएगा नहीं। जब ज्यादातर लोग वैक्सीनेट हो जाएंगे तो वायरस का पूरा लोड, वायरस की प्रेजेंस, जो उसका प्रेजेंस है वो खत्म हो जाएगी या बहुत कम हो जाएगी।
अच्छा, ये तो होगी ना वैक्सीनेशन, इलाज के लिए क्या तैयारी हो रही है इस वक्त?
इलाज के लिए बहुत तहकीक हो रही है। तो एक तहकीक तो ये हो रही है कि उन लोग वो प्रोटीन्स वो को निकाल के प्यूरिफाई किया जाए या उसको लैब में बनाया जाए और जैसे ही लोगों को वायरस हो उनको वो प्रोटीन्स दे दी जाए ताकि वो एंटीबॉडीज जाके वायरस को न्यूट्रलाइज कर दिए। तो वो एक नई एक एंटीबॉडीज मुयस्सर हो गई हम लोगों को जो हम अर्ली केसेस में लगाते हैं। एक तो ये एंटीबॉडीज हैं, फिर और एंटीवायरल दवा जो के वायरस को खत्म करती है या उसको दबा देती है उसको हम कहते हैं एंटीवायरल ड्रग्स। उस पर भी बहुत काम हो रहा है। अभी तक कोई ऐसी जबरदस्त किस्म की दवा सामने नहीं आई है, लेकिन इतना हम जानते हैं कि जब से हम लोगों ने COVID-19 के लोगों का इलाज करना शुरू किया है, अब उस वक्त से लेके अब जब से शुरू आए मार्च फरवरी में अमेरिका में और अब तक हम लोगों ने देखा है कि अब लोग ज्यादा जल्दी बेहतर हो जाते हैं।
तो शुक्रिया डॉक्टर मकबूल साहब, और अब हम बात करेंगे डॉक्टर फैसल वदू से। डॉक्टर फैसल वदू साहब, आप बताइए कि पाकिस्तान में जो हेल्थ का शोबा है उसने COVID-19 के दौर में ऐसा क्या कुछ सीखा जो आप समझते हैं कि इस शोबे को कोविड के दौर के बाद या पोस्ट कोविड दौर में बेहतरी की तरफ ले जा सकता है?
सबसे इम्पोर्टेंट लेसन जो इससे हमें जो सबक मिलता है वो ये है कि मेडिकल प्रोफेशन के दो पहलू हैं, एक है क्यूरेटिव मेडिसिन और दूसरी है प्रिवेंटिव मेडिसिन, जिसको हम पब्लिक हेल्थ जनरली बोलते हैं। पब्लिक हेल्थ इज एक्चुअली प्रिवेंटिव मेडिसिन। तो जो क्यूरेटिव मेडिसिन है वो डील करती है इंडिविजुअल मरीज से, और जो प्रिवेंटिव मेडिसिन है वो डील करती है कम्युनिटीज से और कंट्रीज से और द होल वर्ल्ड ग्रुप्स ऑफ पीपल्स। तो हमारा जो आम तौर पे एम्फेसिस रहता है मेडिकल प्रोफेशन का वो क्यूरेटिव मेडिसिन पे होता है, एटलीस्ट हमारे मुल्कों में, पाकिस्तान में और एशिया के बाकी मुल्कों में क्यूरेटिव मेडिसिन पे ज्यादा एम्फेसिस है, और हमारा पब्लिक हेल्थ का सेक्टर बहुत कमजोर है अभी तक। जो कोविड से सबसे बड़ा सबक हमें मिलता है वो ये है कि वी नीड टू वर्क मोर ऑन द पब्लिक हेल्थ एंड प्रिवेंटिव एस्पेक्ट्स ऑफ डिजीज। कोविड के पेंडेमिक से सबसे बड़ा जो लेसन लर्न है हमारे लिए वो ये है कि हमने अपने पब्लिक हेल्थ सिस्टम को, प्राइमरी हेल्थ केयर सिस्टम को डेवलप करना है, जो हम अभी तक नहीं कर पाए हैं पिछले 70-72 साल में। जब जितनी हमारी पाकिस्तान की हिस्ट्री है हमने अभी तक पब्लिक हेल्थ के ऊपर तवज्जो नहीं दी। अब हमें ये बात रियलाइज हम कर रहे हैं कि जो डिजीज प्रिवेंशन है दैट इज इक्वली इम्पॉर्टेंट एज डिजीज क्योर। सबसे बड़ा सबक जो हमें हासिल हुआ है वो है डिजीज प्रिवेंशन के कॉन्सेप्ट्स अब हमें समझ आने लगे हैं, जो कि जिन पे हमने तवज्जो नहीं दी, और अब उस सेक्टर को डेवलप हमने करने के ऊपर अपने रिसोर्सेज लगाने शुरू किए हैं, विच इज अबाउट टाइम, जो कि हमें बहुत पहले करना चाहिए था। और हम इस पेंडेमिक के लिए प्रिपेयर्ड नहीं थे, लेकिन बट व्हेन द पेंडेमिक हिट अस हमने उसके बाद इसको अपने पब्लिक हेल्थ सेक्टर के ऊपर तवज्जो देने की जरूरत तवज्जो देनी शुरू की है, विच इज अ पॉजिटिव थिंग।
बेहद शुक्रिया डॉक्टर फैसल वदूद साहब। एक ब्रेक लेते हैं जिसके बाद हम प्रोग्राम को आखिरी मरहले की तरफ लेकर चलेंगे।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से आज का प्रोग्राम राउंड टेबल अपने आखिरी मरहले में। प्रोग्राम में शामिल करते हैं एक बार फिर प्रोफेसर डॉक्टर जरनाज वहीद साहिबा को। डॉक्टर जन्नाज वही साहिबा, ये बताइए कि 2020 के साल में हेल्थ के शोबे ने क्या सीखा?
देखिए 2020 में पाकिस्तान और सारी दुनिया ने बल्कि ये सीखा कि हमारे जो हेल्थ सिस्टम है, एक तो वो एक्सपोज हुए कि हम कितना प्रेशर ले सकते हैं, हमारा हेल्थ सिस्टम कितने लोगों को एक साथ ट्रीट कर सकता है, कितने लोगों को एक साथ इन्वेस्टिगेट कर सकता है। और ये 2020 में जब कोरोना आया है तो हमारी कैपेसिटी बिल्डिंग जो हर मुल्क में हमने देखा कि हर मुल्क के सिस्टम एग्जॉस्ट हुआ और उसने अपने को फिर एक्सपैंड करा। हमारे यहाँ जैसे टेस्टिंग कैपेसिटी इतनी नहीं थी, लेबोरेटरीज में वो फॉरन मशीनें लगाई गई, कैपेसिटी बिल्डिंग करी, टेस्ट बहुत ज्यादा करने की कोशिश करी गई, फिर उसके बाद इन्वेस्टिगेशन के बाद आइसोलेशन वार्ड्स बनाने की कोशिश की गई, तकरीबन हर फ्लोर को हम लोगों ने चेंज करा, उसके बावजूद हम लोगों को कम पड़ रही थी बेड्स। तो हम लोगों ने जैसे एक्सपो सेंटर्स हैं, बड़े बड़े हॉल्स में कन्वर्ट करा इंटू क्यूबिकल्स एंड आइसोलेशन वार्ड्स बनाए। इसी तरह से हॉस्पिटल्स में वेंटिलेटर फैसिलिटीज ले आई गई, जो कि आमतौर से इतने ज्यादा वेंटिलेटर्स पे एक साथ मरीज कभी भी नहीं डाले जाते, तो वो उसकी कैपेसिटी बिल्डिंग हुई। फौरन हुकूमत ने और हेल्थ सेक्टर ने अपने सारे रिसोर्सेज जमा करके कैपेसिटी बिल्डिंग में लगाया, जिसकी वजह से एक एक्सरसाइज हुई कि हाउ वी शुड ट्रीट एंड हाउ वी शुड डील विद पेंडेमिक या एपिडेमिक ऑफ दैट मैग्नीट्यूड। और इससे हमारी जो हेल्थ का अब सिस्टम है वो आइंदा भी चल के अगर कोई भी क्राइसिस आती है, जैसे डेंगी है या चिकनगोनिया है या सार्स है या कोई भी वायरल इन्फेक्शन है, इवन कोविड का डिफरेंट स्ट्रेन आ गया है जैसे इंग्लैंड में, तो उसकी अगर पैंडेमिक होती है तो उसको कैसे आइसोलेट करेंगे, कैसे डायग्नोस करेंगे, किस तरह से उसको ट्रीट करेंगे। तो ये एक मेगा लेवल पे हम लोग सब प्रिपेयर्ड हुए और इसकी वजह से हमारी कैपेसिटी बिल्डिंग हुई है। और इसकी वजह से हम कोई भी और मजीद बीमारी अगर हमारे को 20 अल्लाह ना करे, लेकिन अगर कोई ऐसी वबा फिर से फैलती है उसको हम बेटर डील कर सकते हैं, क्योंकि हमारे पास टेक्नोलॉजी बेस्ड, टेक्निक बेस्ड और रिसर्च बेस्ड कैपेसिटी बिल्डिंग हुई। जो मेरे समझ में आ रहा है कि अब पैंडेमिक होना आसान नहीं है, एक मुल्क से शुरू हो गए तो दूसरे मुल्क तक पहुंचने से पहले पहले ही उसको कॉटन ऑफ कर लिया जाएगा बिकॉज ऑफ ऑल दिस।
और ये सब कुछ मिला 2020 में, जिसे कहा जा रहा है कि बड़ा खतरनाक साल था, बहुत लाखों अमवात का।
लोग कहते हैं कि इस साल को निकाल देना चाहिए और इस साल को माफ नहीं करना चाहिए, लेकिन इस साल में हम लोगों को बहुत चीजें सीखने को मिली, ह्यूमैनिटेरियन वैल्यूज हमारी बढ़ गई, लोगों ने एक दूसरे से बातचीत करनी शुरू करी, जो लोग नाराज थे उन लोगों को ये समझ में आया कि लाइफ इज सो शॉर्ट, लाइफ इज सो अनप्रिडिक्टेबल, और लोगों ने आगे आके इतने डोनेशंस दिए, इतने लोगों ने फैक्ट्रियां लगा दी मास्क की, तो बड़े बड़े लोगों के दिलों में बहुत एक अलग कैफियत डेवलप हुई, जो कि कितना भी आप एजुकेट करना चाहें तो नहीं होती। जब आपने एक्सपीरियंस करा और लोगों को उस सिनेरियो में डाला तो उनके अंदर जो ह्यूमन वैल्यूज आई, जो कैपेसिटी बिल्डिंग हेल्थ सेक्टर में आई, जो लोगों ने एक दूसरे को अप्रिशिएट करा, जो हेल्थ वर्कर्स हैं उनको लोगों ने खड़े होकर सड़कों पे सलूट करा, वो एक अंसर है ऑफ एजुकेशन अपार्ट फ्रॉम ऑल द अदर थिंग्स, वो एक ह्यूमन वैल्यूज का जो है वो भी एक उजागर हुआ 2020 में बहुत बढ़ चढ़ के।
तो शुक्रिया प्रोफेसर डॉक्टर जरनाज वही साहबा। और यही सवाल हम करेंगे डॉक्टर फैसल वदूद से कि कैसा रहा 2020 हेल्थ के शोबे के लिए, और क्या समझते हैं कि अगला जो आने वाला साल है वो हेल्थ के शोबे के लिए कैसा रहेगा। जी डॉक्टर फैसल वदूद साहब,
बहुत चैलेंजिंग था और मेरा ख्याल है कि 2021 जो है ये भी काफी चैलेंजिंग साल होगा, क्योंकि इस पेंडेमिक के अभी डाई आउट होने के चांसेस जो हैं वो तकरीबन 2021 के फर्स्ट हाफ तक नहीं लग रहे हैं। तो वी हैव टू बी ऑन आर टोज, वी हैव टू कीप आर फिंगर्स क्रॉस्ड, और हमें जो है वो इस चीज को बिल्कुल भी लूज नहीं लेना है, बिल्कुल भी लाइटली नहीं लेना है, और हमने इसको बहुत सीरियसली उसी तरीके से उसी अग्रेसिवनेस के साथ 2021 में एंटर होना है जिसमें हमने 2020 का मोस्ट पार्ट जो है वो गुजारा है हेल्थ केयर सेक्टर में। तो मैं ये कहूंगा कि 2020 was very challenging, and 2021, at least the first half of 2021, will also be very challenging.
تو بہت شکریہ ڈاکٹر فیصل ودود صاحب. اور اب یہی سوال کریں گے ڈاکٹر مقبول احمد سے. ڈاکٹر مقبول صاحب, آپ بتائیے کہ آپ کے نزدیک, اگر میں آپ سے کہوں کہ بتائیں کہ 2020 کیسا رہا ہیلتھ سیکٹر کے لیے, اس کے کیا پازیٹیو پوائنٹس تھے اور کیا نیگیٹو پوائنٹس تھے, تو کس طرح آپ بیان کریں گے؟
طب کا جو شعبہ ہے وہ بھی ہماری سماجی زندگی کا ایک حصہ ہے, اور جس طرح سماج ہمارے طب کے شعبے کو متاثر کرتا ہے, اسی طرح ہمارے ہیلتھ کیئر سماج کو متاثر کرتا ہے. تو امریکہ میں 300,000 سے زائد لوگ جو ہیں وہ وفات پا گئے ہیں اس وائرس کی وجہ سے. اس وبا نے, اس پینڈیمک نے ہر انسان کی زندگی کو, زندگی پر اثر کیا ہے, چاہے وہ ڈائریکٹلی اثر کیا ہو یا انڈائریکٹلی اثر کیا ہو. تو یہ تو ہے اس کا نیگیٹو یا منفی اثر جو کہ ہم سنتے رہتے ہیں خبروں میں, اس کے سیاہ اثر جو ہے وہ پینڈیمک کا, کہ اس نے, اس پینڈیمک کی وجہ سے لوگوں کی معاشی, نفسیاتی اور دوسری قسم کی زندگی کے جو حصے تھے اس پہ کتنا برا اثر ہوا ہے. ہیلتھ کیئر پہ یا شپ کے, طب کے شعبے میں بھی کافی سٹرین پڑ گیا ہے, اس وجہ سے کافی پریشر پڑ گیا ہے کہ سڈنلی اچانک سے اتنے سارے لوگ بیمار ہو گئے, اور اتنے سارے لوگوں کو خیال کرنا اور پھر ان کے لیے دوا میسر کرنا, پھر ان کے لیے ہاسپٹل بیڈس تیار کرنا, تو وہ تو تھے نیگیٹو افیکٹ. پازیٹو افیکٹ اس کا جو مثبت اثر یہ ہے کہ اس سے کئی کئی نئی چیزیں سامنے آ رہی ہیں, جس تیزی سے ریکڈ سپیڈ میں یہ ویکسین بنی ہے, یہ اب ایک نیا طریقہ ایجاد ہو گیا یہ سمجھ لیں کہ ویکسین بنانے کا, کہ جس تیزی سے اور زبردست طریقے سے اس ویکسین کو بھیجا جا رہا ہے مینوفیکچرنگ فیکٹری سے چھوٹے چھوٹے شہروں کے ہاسپٹلس میں, کاؤنٹیز میں, یہ بھی ایک نئی لوجسٹکس جو ہے وہ ہم لوگ سیکھ رہے ہیں اس سے ہیلتھ کیئر میں, جو کہ فیوچر میں ہم لوگوں کو اس قسم کے ڈیزاسٹرز میں بہت کامیاب اور بہت اس کا ہمیں اس کا فائدہ ہوگا. تو جہاں اس قسم کی پینڈیمک کے وبا کے منفی اثرات ہوتے ہیں, وہاں کچھ ایک ہوپ فل, ایک امید کی کرن بھی پھوٹتی ہے. امید ہے انشاءاللہ کہ نہ صرف امریکہ میں بلکہ پوری دنیا میں ہم لوگ اس کو کنٹرول کر کے یہ ایک ماضی کا حصہ بن جائے گا, اور اس کو ہماری آنے والی نسلیں پڑھیں گی اور سنیں گی, اور امید ہے کہ اس سے ایسے سبق لیں جو کہ آئندہ ان لوگوں کو کام آئے ایسی وبا سے بچنے کے لیے اور اس کو اسے لڑنے کے لیے.
تو بہت شکریہ ڈاکٹر مقبول صاحب. اور اب ہم بات کریں گے پروگرام کو سمیٹتے ہوئے پروفیسر ڈاکٹر زرناز وحی سے. ڈاکٹر زرناز وحی صاحب, آپ گفتگو کو سمیٹتے ہوئے کیا کہیں گی کہ 2020 کا جو سال تھا, اس میں ہیلتھ کے شعبے نے جو کچھ سیکھا, آپ کیا سمجھتی ہیں کہ یہ جو کچھ سیکھا گیا ہیلتھ کے شعبے میں 2020 میں, وہ آنے والے برسوں میں کس طرح ہیلتھ کے شعبے میں مزید بہتری لے کر آئے گا, اور یہ بہتری کا انداز کیسا ہوگا؟
ڈیفینیٹلی اٹ ول بی اے بلڈنگ اسٹون فار دا فیوچر, مطلب اسٹیپنگ اسٹون فار فیوچر پروگریس. اور 2020 کو ہم بیکار سال نہیں کہہ سکتے. 2020 میں جو ہیلتھ سیکٹر میں ہوا ہے, ہاں انڈسٹریز نے سفر کرا ہے, بزنسز نے سفر کرا ہے, وہ میجر لاس ہوا ہے, لیکن یہ ہے کہ جہاں ہم نے پروگریس کرا ہے وہ ہیلتھ سیکٹر میں ایک کمپلسری ہم پہ بوجھ پڑا, جس کی وجہ سے ہمیں ہماری اپنی ساری انرجیز, ساری ریسورسز, ساری جو ٹیم ورک ہے وہ ہیلتھ کی طرف ڈائیورٹ ہوا, اور جو چیزیں ہیلتھ بالکل اسٹینڈ اسٹل پہ تھیں اس میں اتنا ایکسپینشن ہوا کہ بیونڈ امیجینیشن, اور جو چیزیں بالکل انڈر یوٹیلائز کر رہا ٹیلی میڈیسن وغیرہ بالکل بیک گراؤنڈ میں تھے وہ ابھر کے اتنے اوپر آئے, اور انہوں نے اتنا بینیفٹ دیا, اور ہم لوگوں کو اب ساری چیزیں سمجھ میں آ گئی ہیں, کیونکہ لوگوں کو اویئرنیس ہوئی کہ بھائی ہیلتھ کتنا امپورٹنٹ ہے, और कितना इम्यूनिटी को अपने बूस्ट अप रखना है, अपने ग़िज़ा पे कितनी तवज्जो देनी है, अपनी एक्सरसाइज पे कितनी तवज्जो देनी है, अपने मोरल्स अपने मूड को एलिवेटेड रखना है, वरना जरा सा भी लो मूड होगा तो कोरोना लग जाएगा। बहुत सारी ऐसी चीजें हैं जो कि छोटी छोटी बातें हैं जो कि लोगों तक रीच करें, और उन्होंने देखा कि कोमॉर्बिड जो है, जैसे डायबिटीज है, वेल कंट्रोल्ड है, ब्लड प्रेशर है, हार्ट कंडीशन है, तो वो अपने को सेव कर सकते हैं। और हैंड हाइजीन की इम्पोर्टेंस को जितनी इस दफा नोटिस मिला है, मेरे ख्याल में अभी तक हैंड हाइजीन की इतनी प्रमोशन कभी नहीं हुई थी। कॉमन मैन है उस तक ये मैसेज इस वबा में जिस तरह से पहुंचा है इफेक्टिवली, एंड जो लोगों का सैनिटेशन लेवल हो रहा है और अभी भी मेंटेन है, लोग सफाई से रहने लगे हैं, लोग अपने हाथ की हाइजीन रखते हैं, अपनी बॉडी की हाइजीन रख रहे हैं, क्योंकि उनको पता है कि जरा सी कोताही से फिर जान तक जा सकती है। तो बहुत ही लेवल, जो एजुकेशनल लेवल है, इट हैज ट्रिकल डाउन टू अ कॉमन मैन, विच वुड नॉट हैव हैपेंड अगर ये कोरोना ने इतनी बुरी तरह से हमको हिट नहीं करा होता। लेकिन एजुकेशनल भी है, एक तरह से सैड है कि ये वबा आई, लेकिन इस वबा ने हम लोगों को बहुत तरह से अफेक्ट करा है, बहुत तरह से टच करा है, और बहुत चीजें इसने पॉजिटिव हम में डेवलप कर दी है। एज अ नेशन आई थिंक पाकिस्तान स्टैंड्स मच बेटर इन हेल्थ अवेयरनेस आफ्टर दिस टेलीमेडिसिन कह लें या अवेयरनेस प्रोग्राम कह लें रिगार्डिंग कोरोना प्रिवेंशन। इससे ना सिर्फ कोरोना, बाकी और भी जो चीजें थी ना, कॉमन फ्लू, कॉमन कोल्ड, कॉमन डायरिया, डिसेंट्री, इस सब में कमी आई है, बिकॉज लोगों के अवेयरनेस ज्यादा हो गई है और लोगों का केयरफुल एटीट्यूड हो गया। केयरलेसनेस जो थी ना, एक एटीट्यूड के हेल्थ को इतनी इम्पोर्टेंस नहीं थी, अब सब अपनी हेल्थ पे ज्यादा जोर दे रहे हैं, विच इज अ वेरी पॉजिटिव थिंग, एंड इंशाल्लाह वी विल ऑल एंटर 2021 विद अ गुड हेल्थ।
आप 2020 को हेल्थ केयर का साल कह सकती हैं?
जी बिल्कुल, हेल्थ केयर का साल था, और हेल्थ केयर ने आपके कॉमन मैन तक ये मैसेज कह दिया और प्रैक्टिकली उनको इसकी लपेट में ले लिया कि उनकी रूटीन में उन्होंने हैंड हाइजीन, उन्होंने सेल्फ हाइजीन, उन्होंने होम एनवायरमेंटल हाइजीन, सबको इतनी इम्पोर्टेंस दी है कि सैनिटेशन, एवरीथिंग हैज फॉलन इन प्लेस। और अगर हम यही लेके चलेंगे ना, तो इंशाल्लाह एज अ हेल्दी नेशन नॉट ओनली पाकिस्तान बट द होल वर्ल्ड विल बेनिफिट, क्योंकि फिर वबा भी कम आती है। अगर आप ये सब चीजों का ख्याल रखें तो कोई ऐसी बीमारी अगर आ भी जाती है तो वो रुक जाएगी, अगर आपने उसको अच्छी तरह से कॉर्डन ऑफ कर दिया।
बहुत शुक्रिया, बहुत शुक्रिया डॉक्टर प्रोफेसर जरनाज वहीद साहिबा, आपने हमारे लिसनर्स को बताया कि कोरोना जो एक बहुत बुरी चीज है, जो बहुत परेशानियां ले आई, जो बहुत सारी तकलीफें लाई, वहां उसके जो पॉजिटिव पहलू है वो आपने उनको जागर किया कि हर परेशानी में से एक आसानी सामने आती है। तो 2020 को आपने कहा कि ये हेल्थ केयर का साल कहा जा सकता है, कि हुकूमतों ने भी और लोगों ने भी अपनी हेल्थ की केयर करना सीखी और उस पर इन्वेस्ट करना शुरू किया, और ये अगर एटीट्यूड जारी रहा तो आने वाले बरसों में वबाएं आएंगी नहीं, तो हेल्थ सिस्टम जाहिर है कि अच्छा ही रहेगा, लोगों की सेहत, कौमें हेल्दी रहेगी। इसके साथ ही वॉइस ऑफ अमेरिका वॉशिंगटन से आज का प्रोग्राम राउंड टेबल समेटते हैं। आज हमने बात की साल 2020 में COVID-19 की वबा और उसके मनफी और मुस्बत असरात पर, और इस बारे में कि ये साल सेहत के शोबे के लिए कैसा रहा, और इस साल ने हेल्थ केयर के वो कौन से अंदाज सिखाए जो आने वाले बरसों में सेहत के शोबे के साथ साथ जिंदगी के हर शोबे के लिए बेहतरी लेकर आएंगे। हमारे साथ शरीक गुफ्तगू थे नॉर्दर्न कैलिफोर्निया में नॉर्थ वे हेल्थ केयर सिस्टम के इंटेंसिव केयर यूनिट के मेडिकल डायरेक्टर और कोविड रिलेटेड डिजीजेस के एक्सपर्ट डॉक्टर मकबूल अहमद। हमारे साथ थी डाउ यूनिवर्सिटी ऑफ हेल्थ साइंसेज की प्रो वाइस चांसलर प्रोफेसर डॉक्टर जरनाज वहीद कराची से, और हमारे साथ थे इस्लामाबाद फेडरल कॉलेज के पब्लिक हेल्थ एंड एलाइड साइंसेज के असिस्टेंट प्रोफेसर और पोली क्लिनिक हॉस्पिटल इस्लामाबाद से वाबस्ता एक पब्लिक हेल्थ एक्सपर्ट डॉक्टर फैसल वदूद। अपने सभी मेहमानों का शुक्रिया अदा करते हुए आज का प्रोग्राम हम खत्म करते हैं। यास्मीन जमील को इजाजत दीजिए।
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شرکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
یہ وائس آف امریکہ اردو ہے۔ آپ ابھی سن رہے تھے خبروں اور حالات حاضرہ پر مبنی ہمارا خصوصی ریڈیو پروگرام۔ یہ پروگرام آپ کے لیے نشر مقرر کے